بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین السلام علیکم، میں علی عباس رضوی انداز جہاں پروگرام لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے ہندوستان میں فرقہ واریت اور انتہا پسندی. اس موضوع پر گفتگو کریں گے معزز مہمانوں سے، تو ملاحظہ فرمائیے انداز جہاں. ہندوستان کی جس کی شناخت سیکولرزم سے ہے اور جس کی گنگا جمنی تہذیب اس کا طور امتیاز ہے، اور جہاں کا آپسی بھائی چارہ اور فرقہ وارانہ ہم آہنگی زبا زد خاص و عام ہے، گزشتہ کئی برسوں سے فرقہ واریت کے افریت کا مقابلہ کر رہا ہے. ملک کے گوشہ و کنار میں آئے دن کہیں نہ کہیں سے فرقہ وارانہ تصادم یا فسادات کی خبریں موصول ہو ہی جاتی ہیں. اگرچہ آج بھی ہندوستان کے طول و عرض میں مختلف مذاہب اور فرقوں کے لوگ آپسی میل و جول اور محبت کے ساتھ زندگی بسر کریں، لیکن کبھی کبھی اس مسالمت آمیز زندگی میں طوفان بعض شرپسند عناصر کے شرپسندانہ اقدامات سے کھڑا ہو جاتا ہے. ہندوستان میں عام تاثر یہ ہے کہ ملک میں کسی بھی طرح کی فرقہ وارانہ رنجش نہیں ہے، بلکہ زیادہ تر واقعات سیاسی محرکات کی بنا پر ہی ہوتے ہیں، اور اس قسم کے ہر واقعے کے بعد سیاسی جماعتیں اپنی روٹیاں سینکنے کی کوشش کرتی ہیں. ہندوستان میں فرقہ واریت ایسی تلخ حقیقت ہے جس کا اعتراف خود ہندوستان کے وزیراعظم نریندر مودی نے بھی اپنے حالیہ بیان میں کیا ہے. بہرحال فرقہ وارانہ تصادم میں جہاں سیاسی محرکات کار فرما ہیں، وہیں انتہا پسندی کا بھی بڑا دخل ہے، اور یہی انتہا پسندی دہشت گردی کی شکل اختیار کر لیتی ہے جس کا کوئی مذہب نہیں ہوتا. اگرچہ مغربی اور سامراجی طاقتوں کی پروپیگنڈا مشینریوں کے ذریعے مسلمانوں اور دین اسلام کو دہشت گردوں سے جوڑنے کی کوشش کی جاتی رہی ہے، اس سلسلے میں مغرب کے اہلکار دہشت گرد گروہ القاعدہ نے پچھلے دنوں ہندوستانی مسلمانوں کی اپنے ملک کے تئیں وفاداری کو مشکوک بنانے اور ان کو بھی شک کے گھیرے میں کھڑا کرنے کے لیے سامراجی کوششوں کے تحت ہندوستان اور برصغیر کے دیگر ملکوں میں القاعدہ کا ونگ تیار کرنے کی بات کی. لیکن ہندوستانی وزیراعظم نریندر مودی نے مسلمانوں کے جذبہ حب الوطنی کا بھرپور دفاع کرتے ہوئے کہا کہ ہندوستان کا مسلمان ملک کے لیے مر مٹنے کے لیے تیار ہے، اور وہ کبھی بھی القاعدہ کے جھانسے میں نہیں آئے گا. لیکن افسوس کہ کچھ طاقتیں ہندوستان میں بھی ایسی ہیں جو مسلمانوں پر دہشت گردی کا الزام لگا کر ملک میں فرقہ واریت کا زہر گھولنے کی کوشش کرتی ہیں. تو اس طرح کی حرکتوں کو کس طرح سے روکا جا سکتا ہے، اور ہندوستان میں گنگا جمنی تہذیب کا چلن باقی رکھنے کے لیے سیاسی جماعتوں اور رہنماؤں کو کیا کرنے کی ضرورت ہے؟ یہ وہ سارے سوالات ہیں جن کا جواب ہم تلاش کرنے کی کوشش کریں گے آج کے اس پروگرام میں. مگر یہاں پر ملاحظہ فرمائیے ہمارے ساتھیوں کی ترتیب کردہ یہ رپورٹ.
اپنی گنگا جمنی تہذیب کے لیے خاص شہرت رکھنے والے ہندوستان میں برسر اقتدار جماعت بھارتی جنتا پارٹی کو فرقہ پرست پارٹی کہا جاتا ہے، اور جب سے اس پارٹی کو اقتدار ملا ہے ملک کے مسلمانوں کے تعلق سے حکومت کے رویے اور پالیسیوں کو ملک کے اندر مشکوک نظر سے دیکھا جا رہا ہے. تاہم وزیر اعظم نریندر مودی نے، جن کی مسلم دشمنی کا خاصا چرچا رہ چکا ہے، کچھ بیان ایسے دیے ہیں جو مودی ہی نہیں بی جے پی کی روایت سے ہٹ کر ہیں. مودی نے سی این این کو انٹرویو دیتے ہوئے کہا کہ ہندوستانی مسلمانوں کے حب الوطنی پر سوال نہیں اٹھایا جا سکتا، ہندوستان کا مسلمان ملک کے لیے جیتا ہے اور ملک کے لیے مرتا ہے. نریندر مودی نے امریکہ میں بھی اپنی ایک تقریر میں مسلمانوں کے سلسلے میں اسی لب و لہجے میں بیان دیا. نریندر مودی کی طرف سے اس طرح کے بیانوں کا ہندوستان کے مسلم تنظیموں نے خیر مقدم کیا، لیکن ساتھ ہی مختلف حلقوں نے مودی کے بیان کے سلسلے میں بہت سے سوال اٹھائے ہیں. ہندوستان میں تجزیہ نگاروں کے مطابق بی جے پی کی سیاسی تاریخ کی بنیاد مسلم مخالفت کے ذریعے ہندوؤں کو متحد کرنے پر مرکوز رہی ہے. ظاہر ہے جو پارٹی خود کو مسلم دشمنی کی شناخت سے آگے بڑھاتی رہی ہے، اس کی طرف سے اس قسم کا بیان یقیناً حیرت میں ڈالنے والا ہے. مودی نے ان لوگوں کو روکنے کی کوشش نہیں کی جو یو پی اور جھارکھنڈ میں الیکشن میں فرقہ وارانہ موضوعات اٹھا رہے تھے. اسی کے ساتھ نریندر مودی پر گجرات میں مسلم کش فسادات کرانے اور مسلمانوں کی بازآباد کاری نہ کرانے کا الزام بھی ہے. تجزیہ نگاروں کا ایک طبقہ اس روش کے سلسلے میں یہ کہتا ہے کہ بی جے پی نے دوہری پالیسی پر عمل کرنے کا فیصلہ کیا ہے، جس کے تحت حکومت کی لائن غیر جانبداری کی، لیکن بی جے پی کی پارٹی لائن اپنی روایتی شکل میں ہی جاری رہے گی. نریندر مودی کے ان بیانوں کو امریکہ دورے کی اسٹریٹیجی کے طور پر بھی دیکھا جا رہا ہے. کانگریس پارٹی کا یہ کہنا ہے کہ نریندر مودی نے امریکہ میں اپنے مخالفین کی خاصی تعداد کو مد نظر رکھتے ہوئے اس طرح کا بیان دیا ہے۔ ان شکوک و شبہات کی وجہ یہ بتائی جاتی ہے کہ جہاں وزیر اعظم مودی نے مسلمانوں کے حق میں بیان دیے ہیں، وہیں ان کی پارٹی نے حالیہ ضمنی انتخابات میں ایسے عناصر کو ہراول دستے میں شامل کیا جو مسلم دشمنی کے لیے پہچانے جاتے ہیں۔ حالانکہ انتخابات میں اس پالیسی سے پارٹی کو نقصان اٹھانا پڑا۔ یہ ایک حقیقت ہے کہ ہندوستان میں مسلم معاشرہ انتہائی خراب حالات سے گزر رہا ہے۔ تعلیمی، صنعتی اور اقتصادی میدانوں میں مسلمانوں کی حالت بہت خستہ ہے، جس کی تصدیق حکومت کی جانب سے قائم کردہ سچر کمیٹی کی رپورٹ سے ہوتی ہے۔ ہندوستان میں مسلمانوں کی بہت بڑی تعداد آباد ہے، اور ملک کی ترقی کے لیے صرف یہی ضروری نہیں کہ فرقہ وارانہ ہم آہنگی کی فضا قائم رہے، بلکہ تمام فرقوں کو ترقی کے یکساں مواقع فراہم کرنا اور ہمہ گیر ترقی کو یقینی بنانا بھی ضروری ہے۔
یا ناظرین، چلتے ہیں دہلی اسٹوڈیو، جہاں پر موجود ہیں سیاسی مبصر جناب شعیب رضا فاطمی صاحب۔ السلام علیکم جناب۔ جی شعیب رضا صاحب۔
وعلیکم السلام۔
جی نوازش شعیب رضا صاحب، دیکھا یہ جا رہا ہے کہ
وعلیکم السلام،
جی پچھلے چند برسوں میں، البتہ یہ جب سے بی جے پی کی حکومت آئی اس وقت سے ہی یہ بات مخصوص نہیں، لیکن چند برسوں میں بات کر رہا ہوں کہ ملک میں، ہندوستان میں جو گنگا جمنی تہذیب کا لمبردار رہا ہے، فرقہ وارانہ تصادم میں ایک خاصا اضافہ ہوتا جا رہا ہے، کیا وجہ ہو سکتی ہے آپ کے خیال میں؟
ہندوستان میں فرقہ واریت کی تاریخ میرے خیال سے بہت پرانی ہے، 1857 سے شروع کریں تو آج تک ایک بڑی لمبی تاریخ ہے، لیکن ان حالات میں جبکہ بی جے پی یا بی جے پی کی پس پردہ جو ایک مخصوص جماعت کام کرتی ہے، جو ہندوستان میں ہندو مسلم منافرت کی بنیاد گزار پارٹیوں میں سے ایک ہے یا ایک تنظیم ہے، اس کا یہ مقصد رہا ہے کہ ہندوستان میں گنگا جمنی تہذیب اس طرح مستحکم نہ ہو پائے جس کے بنا پر وہ یہاں ہم آہنگی کی بات ہو سکے، یہ سچ ہے۔ لیکن اس میں کوئی دو رائے نہیں کہ ہندوستان میں، ہندوستان کے مسلمان ہی نہیں بلکہ ہندوستان میں جتنے بھی شہری ہندوستان کے رہتے ہیں، وہ ہمیشہ سے اس ہم آہنگی کی محافظت کرتے رہے ہیں، اس کے حفاظت میں اپنی کوششیں کرتے رہے ہیں، کتابیں لکھی جاتی رہی ہیں، لٹریچر پہ کام ہوتا رہا ہے۔ لیکن ان دنوں چونکہ حالات کافی دگرگو ہیں، خاص طور پر یہاں کی جو سیاسی جماعتیں ہیں جو خود کو سیکولر کہتی ہیں، ان میں جب سے انتشار آیا، ان کی لیڈرشپ میں کمزوری آئی، یا ان کی پالیسی بھی اس طرح سے ہونے لگی جس طرح بی جے پی کی پالیسی تھی، تو اس کی پیش نظر بی جے پی کا ادھر ابھار ہوا، اور خاص طور پر آر ایس ایس کے جو لوگ ہیں ان لوگوں نے آگے بڑھ کے اس کو، اس منافرت کی فضا کو اور ہموار کرنے کی کوشش کی، منافرت پھیلائی، اور اس کے نتیجے میں اقتدار میں یہ پارٹی آئی جس کا نام بی جے پی ہے، اور آج وہ صورت حال ہے کہ وہ اقتدار پر قابض ہے۔
فاطمی صاحب، میں آپ سے پوچھنا چاہوں گا، تو کیا یہ مانا جائے کہ جو اس قسم کی فرقہ وارانہ جو تصادم یا فسادات کی خبریں سامنے آ رہی ہیں گزشتہ کئی برسوں سے، تو اس میں سیاسی محرکات ہیں اور سیاسی جماعتیں اپنے مفادات کے لیے کہیں نہ کہیں دخیل ہوتی ہیں ان فسادات میں یا تصادم میں؟
سو فیصد یہ تو تمام سیاسی تجزیہ نگاروں کی رائے ہے، اور ہندوستان ہی نہیں بلکہ عالمی پیمانے پر اس بات یہ بات ثابت ہو چکی ہے کہ ہندوستان میں جو منافرت کی بنیاد ہے، اس کی جڑ کہیں نہ کہیں اس کے بنیاد گزار سیاست ہی ہے، ورنہ عام طور پر ہندوستان کے جتنے بھی شہری ہیں وہ ایک ساتھ مل کر رہنا چاہتے ہیں، اور یہی وجہ ہے کہ یہاں ہر دور میں، وہ صوفیزم کا دور رہا ہو، 1857 کے بعد انگریزوں کا دور رہا ہو، مغلوں کا دور رہا ہو، یا پھر اس کے بعد آزادی کے ان 70 سالوں میں، مسلمانوں نے ہر دفعہ آگے بڑھ کر، اس بار بھی جو شدت پسند تنظیمیں ہیں ان کی لاکھ کوششوں کے باوجود بھی جو برسر اقتدار جماعت ہے مرکز میں، اس کو صرف 39% ووٹ ہی آئے ہیں۔ اب 39% ووٹ پر، چونکہ باقی ووٹ کے بگھڑ جانے کی وجہ سے باقی جو سیکولر جماعتیں ہیں وہ اقتدار میں نہیں آ سکی، ورنہ حقیقت یہ ہے کہ آج بھی ہندوستان کے جو 80% ہیں، 85% ہیں، 70%، 75% جو لوگ ہیں وہ فرقہ واریت کے خلاف ہیں۔
جی آپ اسٹوڈیو میں موجود رہے گا، میں پھر حاضر ہوں گا۔ چلتے ہیں اس وقت لندن اسٹوڈیو، جہاں پر موجود ہیں برصغیر کے امور کے ماہر ڈاکٹر عنایت اللہ اندرابی۔ السلام علیکم جناب۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
شعیب رضا فاطمی صاحب کہہ رہے تھے کہ ہندوستان کے عوام آج بھی آپسی بھائی چارے اور میل جول کے ساتھ رہنا چاہتے ہیں اور رہ رہے ہیں. یہ بعض سیاسی جماعتیں ہیں جو اپنے سیاسی مقاصد کے لیے اس قسم کی مذہبی منافرت پھیلاتی ہیں. آپ کیا کہنا چاہیں گے؟
بسم اللہ الرحمن الرحیم. دیکھیں یعنی آن دی فیس آف اٹ میں ان کے نقطے سے ایگری کرتا ہوں, لیکن میں ذرا اس بات کے تعلق سے جو آج آپ نے یہاں پہ چھیڑی ہے, اس تعلق سے ایک دو بیسک چیزوں کا ذکر کرنا چاہتا ہوں. ایک یہ کہ یہ جو فرقواریت اور مودی کا مسئلہ ہے, بی جے پی کا مسئلہ ہے, اس میں ایک اس اسپیسیفک چیز کو چھوڑ کے آپ یہ دیکھیں کہ آپ ایک تاریخ میں ایک ایسا حربہ دیکھیں گے ہر جگہ کہ جب کسی خرابی کے لیے, کسی غلط چیز کے لیے کوئی کسی ایک پر آپ الزام لگاتے ہیں اور اس کو جیسے آپ قربانی کا بکرا بناتے ہیں. تو بی جے پی اور مودی کا جو مسئلہ ہے وہ اپنی جگہ ہے, لیکن یہ بات بھی ایک حقیقت ہے کہ ان پر جو لوگ فرقواریت کا الزام لگاتے ہیں وہ خود بھی ان کے کوئی کریڈنشلز نہیں ہیں. اب ان کو اب دیکھیے, آپ بی جے پی کے بغیر جو انڈیا کی تاریخ رہی 65 سال میں, اس میں دیکھیے کہ کانگریس جس کا ایک سیکولر دعویٰ ہے اس کے تحت بھی انڈیا میں کیا ہوا, بابری مسجد شہید ہوئی اور کتنے سارے چیزیں یہاں پہ میں گنوا سکتا ہوں. لیکن کہنے کا مطلب یہ ہے کہ ہم جب کسی برے غلط چیز کو دیکھیں تو ہمیں اس حربے کو سمجھنا چاہیے کہ ہمیشہ ایسی قوتیں ہوتی ہیں جو ایک شخص یا ایک گروہ کو قربانی کا بکرا بنا کر اپنے آپ کو اچھا باور کراتے ہیں, تو ہمیں اس کی اجازت نہیں دینی چاہیے. ہمیں آبجیکٹیولی اور معروضی حقائق کو دیکھ کر اپنا ذہن بنانا چاہیے. یہ ایک جنرل بات یعنی بنیادی بات اس تعلق سے. اور دوسری بنیادی بات جو ہے, جو علمی حلقوں میں کافی ڈبیٹ کی گئی ہے, اس پہ ریسرچ ہوا ہے, کتابیں آئی ہیں, وہ یہ کہ اصل میں انڈیا میں ہمیں جو آپ بات کر رہے تھے گنگا جمنی تہذیب, انڈیا میں ہمیں سیکولرزم کی بات زیادہ نہیں کرنی چاہیے, اس لیے کہ سیکولرزم جو ہے یہ ایک غیر مذہبی, ایک پوسٹ ریلیجس, ایک ایسے تصور کا نام ہے جو مذہب کو چھوڑ کر انسان نے اختیار کیا ہے. جیسے مغرب میں یہاں جب مذہبی لڑائیاں ہوئیں اور چرچ کا بہت عمل دخل ہوا تو یہاں اس کے خلاف بغاوت ہوئی اور سیکولرزم شروع ہوا, یعنی پیورلی ایک عقل پر انحصار کر کے اپنے آپ پر انحصار, یعنی کسی بھی ما فوق الانسانی, کسی بھی اس چیز سے یعنی ہٹ کر جو سوچ ہوتی ہے اس کو سیکولر کہتے ہیں. تو انڈیا میں کبھی بھی ایسا نہیں تھا. خود جب ہم گنگا
ڈاکٹر صاحب میں کہنا چاہوں گا کہ انڈیا میں جو سیکولرزم کا تصور ہے وہ جو آپ فرما رہے ہیں یقیناً وہ صحیح ہے, اصل معنی تو سیکولرزم کا وہی ہے, لیکن جب انڈیا کے تناظر میں سیکولرزم کی بات ہوتی تو یہ ایک کہ سب اپنے مذہب پر آزاد ہیں, اپنے مذہب کی پیروی میں آزاد ہیں اور کسی دوسرے پر اپنی مرضی مسلط نہیں کریں گے. انڈیا میں سیکولرزم کا یہ مفہوم ہے, کیا کہیں گے آپ؟
جی 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 بالکل صحیح ہے آپ کی بات صحیح ہے. انڈیا میں سیکولرزم کا مفہوم تمام مذاہب کے ساتھ رواداری اور ان کو تحفظ فراہم کرنا, یہ صحیح ہے. اور یہی میں کہہ رہا تھا کہ اصل میں ہمیں, اب دیکھیں نا, جب ہم گنگا اور جمنا کی بات کرتے ہیں تو بظاہر تو یہ دو دریا ہیں اور دریا تو کئی ہوتے ہیں, لیکن ان کو جس چیز نے انڈیا میں کچھ تقدس بخشا ہے وہ وہی سکرپچرز ہیں جن کو آپ مذہب کے ساتھ پھر جوڑ سکتے ہیں, انہی کے حوالے سے ان کو کوئی تقدس ملتا ہے. تو لہذا ہمیں جو بات کرنی چاہیے وہ ٹالرنس کی ہے, یعنی ایک دوسرے یعنی برداشت کی بات. اور یہ برداشت جو ہے یہ انڈیا میں بہت زیادہ رہا ہے. اب دیکھیے کتنے لوگ آ گئے وہاں, جب پارسی ایران سے خارج ہوئے تو وہ انڈیا میں آ گئے اور انڈیا میں انہوں نے اپنی دنیا بسائی اور بہت خوشحال ہیں وہ انڈیا میں. اسی طرح انڈیا میں کتنی قومیں آ گئیں اور وہ اچھی طرح سے وہاں رہیں, اس لیے کہ وہاں برداشت رہا, لوگوں کی اپنی اپنی شناخت رہی اور वहां लोग अपनी शनाख्त पर बहुत ही कीन है, हर किसी की अपनी शनाख्त है, अपनी आइडेंटिटी है, लेकिन वहां हमेशा बर्दाश्त का एक रवैया रहा। बीजेपी की जब बात आती है तो वहां प्रिसाइजली बीजेपी की जो यूनिक उनका जो मसला है, उन्होंने जो उनका जो इविल है, उनको जिसके लिए मौरूद इल्जाम ठहराया जा सकता है, उन्होंने इंडिया के इस माशरे में तशद्दुद का उंसुर लाया, आदमी बर्दाश्त का उंसुर लाया। ये था नहीं, वरना हिंदू मुसलमान ये तो थे ही, लेकिन उन्होंने जो एक पोलराइजेशन की, ये सिर्फ बीजेपी ने की, ये दूसरी सियासी जमातों ने नहीं की। तो ये असल में मसला है। और उन्होंने अभी जो हमारे मेहमान बात कर रहे थे, ये बिल्कुल सही है कि इसकी जो वहां पर फिरकवारियत होती है, खुसूसन फसादात जो होते हैं उनके पीछे बाद में, ये तो प्रॉपरली, यानी ये कोई राय नहीं है, ये फैक्ट है। इस पर जो कमीशन्स बने, इस पर जो तहकीकात हुई, ये बाद में मालूम पड़ा कि किस तरह से सियासी जमातों का अमल दखल था और उन्होंने अपने मफादात के लिए लोगों को लड़वाया। ये बातें तो अब सामने आई हैं, लिहाजा ये बिल्कुल
ये बहुत शुक्रिया आपका जी। शोएब रजा साहब, मैं आपसे ये पूछना चाहूँगा कि अभी जो फ़िरकावारियत का जो मसला है, इस पर ख़ुद नरेंद्र मोदी जो हिंदुस्तान के वज़ीर आज़म हैं, उन्होंने भी तशवीश का इजहार किया और कहा कि ये हिंदुस्तान के लिए एक संगीन मसला बनता जा रहा है। तो हुकूमती सतह पर जब फ़िरकावारियत को इतनी गंभीर तरीके से लिया जा रहा है, इतनी संजीदगी से लिया जा रहा है, तो क्या तवक्को है आइंदा चंद हफ़्तों, महीनों और सालों में कि इस पर जो है वो लगाम कसने के लिए या इस मसले को हल करने के लिए हुकूमत की तरफ से, सियासी जमातों की तरफ से कोई संजीदा कोशिश होगी?
बात संजीदा कोशिश की नहीं है, हकीकत वह है कि हम ये देख रहे हैं कि हम नज़र डालते हैं नरेंद्र मोदी को ही अगर सामने रख के देखें, जो हमारे वज़ीर आज़म हैं, आज वो हमारे वज़ीर आज़म हैं, उनके गुज़श्ता दिनों की जो तमाम तकरीरों को सामने रखें, उनकी कारकर्दगी को सामने रखें और इस इलेक्शन में जो उनके मेन मुद्दे थे उनको सामने रखें। उन्होंने कहा आज़ादी, हमको अब जब इक़दार में आएंगे तो हिंदुस्तान में हर आदमी आज़ादी की ज़िंदगी गुजारेगा, यानी 70 सालों में उनको आज़ादी नसीब नहीं हुई। उन्होंने कहा हिंदुस्तान में दहशतगर्दी का खात्मा कर दिया जाएगा, उन्होंने कहा कि महंगाई खत्म हो जाएगी, उन्होंने कहा कि हिंदू मुस्लिम मुनाफरत की बात नहीं होगी, लेकिन क्या इन दिनों में बाहर से पैसे लाए जाएंगे? लेकिन क्या इतनी दिनों की हुकूमत, जो 4 महीने की हुकूमत हुई है, इसमें एक कदम भी आगे बढ़ने की कोशिश सरकार ने नहीं की? हकीकत यह है कि इसके कबल भी जितनी पार्टियां इलेक्शन में जो उनके मुद्दे होते थे अवाम को अपनी तरफ लाने के लिए, या यह कहा जाए कि अवाम को वरगलाने के लिए जितने नुस्खे उन्होंने आजमाए, इसके पहले की 70 सालों में तमाम सेकुलर कहने वाली पार्टियों ने भी वो तमाम नुस्खे एक साथ नहीं आजमाए थे जो नरेंद्र मोदी ने इस बार आजमाए, और उसका असर यह हुआ कि अवाम पूरी तरह से कांग्रेस मुखालिफ थी, और कांग्रेस मुखालिफ होने की वजह यह नहीं थी कि वो मुनाफरत के खिलाफ थी, बल्कि वो इसलिए थी कि यहां महंगाई आसमान पर था, यहां बहुत ज्यादा बुरी तरह से लोग परेशान थे इस हुकूमत से जिसमें महंगाई आसमान छू रही थी, और उसका फायदा नरेंद्र मोदी को यकीनन मिला। लेकिन उनका जो बेसिक मुद्दा था, अवाम के वो मसाइल जिनको बुनियादी तौर पर इलेक्शन में लोग भुनाने की कोशिश करते हैं, उससे अलग हमको ये भी देखना होगा कि हिंदुस्तान में जो 20% और 25% मुसलमान रहते हैं उनके तहफ्फुज के लिए इसके पहले की हुकूमतों ने, डॉक्टर साहब ने अभी बहुत अच्छी बात कही, हमारी बात की वो उन्होंने तायीद की, हालांकि बज़ाहिर उन्होंने उसकी तरदीद की। आप ये बताइए कि हम लोग जिस सेकुलरिज्म की बात करते हैं हिंदुस्तान में, उस सेकुलरिज्म से मुराद हमारा वो आईनी हक ही तो है जो सेकुलरिज्म की बुनियाद पर है। उस आईनी हक में वो तमाम जात, मजहब, नस्ल और रंग के लोग शामिल हैं जो हिंदुस्तान में रहते हैं, हम हिंदुस्तान के शहरी हैं, तो हिंदुस्तान के तमाम शहरियों को मसावियाना हक मिले, इसके खिलाफ कौन सी पार्टी है हिंदुस्तान में? लेकिन फिर भी मखसूस जात, मखसूस तबके, मखसूस फिक्र के लोगों के खिलाफ शिद्दत पसंदी राइज है और उसके खिलाफ उनको बुरी तरह से उनका इस्तेहसाल किया जाता है। इन हालात में नरेंद्र मोदी कोई अलग नहीं है, और मैं नहीं समझता कि नरेंद्र मोदी किसी भी सूरत से हिंदुस्तान में उस मुनाफरत को, उस फिरका परस्ती को, वो शिद्दत पसंदी जो है उसको किसी तरह कंट्रोल करेंगे, इसलिए कि उनके बैक में, उनके साथ जो लोग शामिल हैं वो फिरका परस्ती की उसी जमीन से पैदा होकर के बाहर निकले हैं, और इनका अपना मौकफ भी वही रहा है। ये लोग संघ में वही करते रहे, ये लोग जो शाखाएं अपनी लगाते हैं उसमें वही करते हैं, एक मखसूस तबके के लोगों के खिलाफ मुनाफरत फैलाना عوام الناس کو بہکانا اور عام نوجوان نسل کو ورغلانا کہ ہندوستان پر صرف ہمارا قبضہ ہے اور یہی بنیاد ہے یہاں کے منافرت کی. لہذا اس کے میں نہیں سمجھتا کہ ہندوستان میں نرندر مودی یا اس طرح کی کوئی بھی پارٹی جو آگے آئے مذہب کی بنیاد پر جس کی بنیادیں ہوں اور جنہوں نے اس کے پہلے کی پوری تاریخ ان کی فرقہ واریت کی رہی ہے وہ اتنی جلدی اتنی آسانی سے کنٹرول کر لیں گے مجھے نہیں لگتا.
فاطمی صاحب دیکھیں کہ جب بھارتی جنتا پارٹی کی حکومت ابھی آئی یعنی نریندر مودی صاحب کی حکومت تو ایک طرح سے ہندوستان میں مسلمانوں کا کہنا ہے اخبارات وغیرہ میں جو خبریں سامنے آئی تھیں اس کے پیش نظر کہ ایک طرح سے لاشعور میں کہیں سے مسلمانوں کے درمیان خوف تشویش پائی جا رہی تھی. لیکن ابھی جو نیو یارک کا دورہ کرنے سے قبل نریندر مودی نے جو واشگاف لفظوں میں انٹرویو دیا اور مسلمانوں کے جذبہ حب الوطنی کا بھرپور دفاع کیا اور یہ کہا کہ ہندوستان کا مسلمان ملک پر مر مٹنے کے لیے تیار ہے تو اس سے کتنا اعتماد بحال ہوا ہوگا آپ کے خیال میں مسلمانوں کا اپنے ملک کے اندر؟
مجھے بہت افسوس ہو رہا ہے میں آج اس چینل پر بیٹھا ہوں وہ ایران چینل ہے سحر چینل پر میں بیٹھ کے بات کر رہا ہوں. کیا ہندوستان کا مسلمان دنیا کے باقی کے شہروں کے مسلمان یا باقی ملکوں کے مسلمانوں سے الگ ہیں؟ کیا ان کی فکر ان کی سوچ یا ان کی جو تاریخی جو ان کی بلاغت ہے وہ کمزور ہے؟ ایسا نہیں ہے. ہم جانتے ہیں کہ امریکہ کے پاس امریکہ جانے کے لیے نریندر مودی جی کتنے دنوں سے پریشان تھے. ان کا ویزا کینسل ہو گیا تھا وزیر اعظم بننے کے بعد امریکہ نے ان کو ویزا دیا اور امریکہ پورے دنیا کے مسلمانوں کے ساتھ کیا رویہ اختیار کیے ہوئے ہے. خاص طور پر آپ ایران چینل پر بیٹھے ہیں ایران کے ساتھ اس کا کیا رویہ ہے امریکہ کا؟ کیا ہندوستان کے مسلمان اس کو دیکھ نہیں رہے ہیں؟ اور جب یہ دیکھ رہے ہیں اور محسوس کر رہے ہیں تو یہ کیسے خوش ہو سکتے ہیں؟ کیسے ان کے اندر یہ اعتماد بحال ہو سکتا ہے کہ نریندر مودی کے امریکہ جانے سے یا وہاں اچھے بیان دے دینے سے سی این این پر ہے نا وہ ہندوستان کے مسلمانوں کے لیے جو ان کا رویہ ہے وہ تبدیل ہو جائے گا؟ ہندوستان کے مسلمان بہت بالغ ہیں اور بالغ اس لیے بھی ہیں کہ 1857 سے لے کے آج تک ہندوستان کے مسلمانوں نے سیاسی وہ اتھل پتھل دیکھے ہیں جو دیگر ملکوں کے مسلمانوں نے شاید کم ہی دیکھے ہوں گے. اس لیے ہندوستان کے مسلمانوں کے سائیکو اس کے اندر لاشعور میں یہ بات شامل ہے کہ وہ کسی بھی صورت سے ایسے وغرانے والے لوگوں سے اور وقت بے وقت اپنے اسٹیٹمنٹ بدلنے والے لوگوں کے بہلاوے میں یا بہکاوے میں نہیں آتے ہیں. وہ جانتے ہیں کہ ہندوستان کے مسلمان کیا سوچتے ہیں, نریندر مودی کا کیا موقف ہے اور خاص طور پر ان لوگوں کا کیا موقف ہے جو ہندوستان کے نہیں بلکہ پوری دنیا کے مسلمانوں کے بارے میں اپنی رائے رکھتے ہیں.
جی ناظرین ہماری گفتگو جاری رہے گی معزز مہمانوں سے. یہاں پر ایک مختصر سا بار پھر خوش آمدید کہتے ہیں ڈاکٹر نایت اللہ اندرابی صاحب. القاعدہ کے سربراہ نے اپنے پیغام میں ہندوستان اور برصغیر کے دیگر ملکوں میں بھی اپنا ونگ کھولنے یا شاخ کھولنے کی بات کی, اس کے پیچھے کیا مقصد ہو سکتا ہے القاعدہ کا اور جن قوتوں نے القاعدہ کو جنم دیا ہے وہ کیا چاہتے ہیں؟
دیکھیں یہ ایک یعنی آنیسٹی کا تقاضا ہے, یہ ایک حقیقت ہے کہ انڈیا میں جو وہاں کے جو مسلمان ہیں ان کے اندر ایسی جماعتیں ایسے لوگ ہیں جو سلفی طرح کا سوچ رکھتے ہیں اور آلریڈی وہاں القاعدہ کے تئیں ان گروپوں میں ان جماعتوں کے اندر آلریڈی ایک سمپتھی پائی جاتی ہے تو لہذا یہ کوئی اتنا بڑا یعنی اس طرح کا مسئلہ نہیں ہے. یہ ہم سمجھ سکتے تھے کہ القاعدہ کو وہاں ایک سمپتھی ہے. لیکن اب دیکھیں نا عجیب سی بات ہے کہ انڈیا کی جو ریاست ہے 1947 سے جو شروع ہوئی ان کو دانشور حضرات نے وہ اس کو ایک نیو ہندو فینومنن سمجھتے ہیں, یعنی ایسے پڑھے لکھے ہندوؤں کی ایک ان کا ایک سیاسی سفر 1947 کے بعد شروع ہوا. اس سے پہلے تو وہاں مسلمانوں کی حکمرانی تھی تو اس اعتبار سے جو سیاسی شعور حب الوطنی اور عالمی سیاست میں انڈیا کو کیا کرنا ہے کیا نہیں کرنا ہے کس کے ساتھ رہنا ہے کیا میں نے الائنمنٹس کیا ہونی چاہیے اس کا زیادہ شعور آپ مسلمانوں کے اندر دیکھیں گے ایز کمپیئر ٹو اس وقت جو وہاں حکمران طبقہ ہے. تو لہذا वो ऑलरेडी वहां पर हुब्बुल वतनी और इस तरह की चीजें जो है ये इस पर कोई बात ही नहीं है। ये तो ऑलरेडी मुसलमान समझते हैं ये क्या चीज है, अपने वतन का दिफा और हुब्बुल वतनी, ये तो वो समझते हैं। लेकिन मोदी, नरेंद्र मोदी जब ये बात कर रहे थे तो वो मुसलमानों पर एक एक जिम्मेदारी तो लाद रहे थे कि आपको इंडिया के लिए मरना चाहिए, लेकिन उनके हुकूक की बात तो नहीं कर रहे थे। देखिए ना, अब मामला तभी ठीक होता है जब आप जिम्मेदारी का जिक्र करें और हुकूक की भी बात करें, लेकिन उनके हुकूक तो कॉन्स्टेंटली और बिल्कुल पामाल होते जा रहे हैं और उसमें अभी कोई तब्दीली नहीं है। और उसके जो नरेंद्र मोदी का जो फेस है, उसकी जो तकारीर है, उनमें कई अच्छी चीजें होंगी जो उनने अमेरिका में या इंडिया में कही हैं, लेकिन ऑन ऑन द ग्राउंड जो है, जमीनी हकायक जो है, उनको अगर आप देखें कि उन्होंने इलेक्शन कंपेन में और उसके बाद भी कैसे लोगों को आगे किया और उन लोगों ने क्या कहा। अब देखिए, जैसे उत्तर प्रदेश में उन्होंने आजकल एक ऐसे स्वामी को आगे किया है जो ये कह रहा है कि अगर ये हमारी एक औरत को निकाह करके मुसलमान बनाएंगे तो हम इनके 10 को हिंदू बनाएंगे, इस तरह की बातें कर रहे हैं वो। और उसकी बातों पर ऑलरेडी वहां बहुत ही हलचल मची हुई है, बल्कि उसके गिरफ्तार होने की बातें हो रही थी वहां। तो कहने का मतलब यह है कि ये जो उसका फेस है और ये बातें उसकी जो कहनी है, उसका उससे एक डिस्कनेक्ट है कि जो जमीन जो एक्चुअली हो रहा है। और वो इसीलिए हो रहा है कि नरेंद्र मोदी ने जब मैंडेट हासिल किया और वोट हासिल किए तो उसकी जो सपोर्ट बेस है वो एक खास उसकी गजा है, उसको एक खास मेन्यू दिया गया है, और उस मेन्यू में शिद्दत पसंदी और इस्लाम और मुसलमानों के खिलाफ जज्बात इंटेग्रल हैं उस मेन्यू में, और ये उनको खिलाया गया है। तो लिहाजा नरेंद्र मोदी जो है वो कोई नया शख्स नहीं बन सकता, अगर बन गया तो उसकी सपोर्ट बेस ही खत्म होगी। तो लिहाजा ये जरा एक उसको इसी तनाजुर में देखा जाना चाहिए।
जी डॉक्टर साहब, जो नरेंद्र मोदी ने न्यूयॉर्क में बयान दिया और ये कहा कि हिंदुस्तान में दहशतगर्दी नहीं बल्कि हिंदुस्तान में दहशतगर्दी बाहर से मुसल्लत की जाती है, इस पर आप क्या कहना चाहेंगे? और उनका ये कहना था कि हिंदुस्तान के लोग हमेशा अमन पसंद रहे, खुद हिंदुस्तान में दहशतगर्दी नहीं बल्कि बाहर से मुसल्लत की जाती है। डॉक्टर इनायतुल्लाह अंद्राबी साहब,
जी, वो तो असल में उस चीज की तरफ इशारा कर रहे थे जो पिछले कई सालों से वो पाकिस्तान पर इल्जाम लगा रहे हैं कि उनकी तरफ से लोग यहाँ भेजे जा रहे हैं। हालांकि उसमें उसमें कितनी हकीकत है और कितनी नहीं है वो अलग बात है, लेकिन अब तो मामला यानी काफी यानी अब तो उस तरह के, खुसन बम्बई के बाद उस तरह के वारदात तो नहीं हो रहे हैं कि जिसमें ये क्लियरली कहा जा सके कि इसमें दूसरे बाहर के लोग थे। लेकिन इंडिया में जो असल मसला है, जो जिसके बारे में खुद इंडिया के लोग, चाहे हिंदू मुस्लिम व्हाटेवर जो भी हो, सही सोच समझ रखने वाले लोग वहां पर खुद परेशान हैं कि अगर इस तरह एक मुल्क की आबादी को नजरअंदाज किया जाए, और ऐसी आबादी को जिनका एक बहुत ही रिच कल्चरल पास्ट है, यानी पाकिस्तान में जहां पर मुसलमान हुक्मरान हैं वो तो उनसे कहीं ज्यादा तो इस साइड के मुसलमान जो इंडिया में रह गए, इनका एक कल्चरल पास्ट है ये, यानी इनका अभी वही, यानी इनका वही वही ईगो, इनका अभी वही शऊर, वही तर्ज फिक्र है, यानी वो अब भी अपने आप को उस अंदाज में, उस जिसमें वो रह चुके हैं। तो ऐसी आबादी को अगर आप नजरअंदाज करके डेवलपमेंट के एजेंडा को आगे चलाएं, और पिछले सालों से जब से इंडिया ने अपनी इकोनॉमी को जरा लिबरलाइज किया तो उसमें जो मुसलमानों को कोई अभी तक फायदा नहीं हुआ है, और काफी इंडिया एक एतबार से आगे चल गया है, वहां काफी जो किसी हद तक खुशहाली आई है, लेकिन ये तबका जो है ये ऐसा ऐसा ही रह गया है। तो वहां के दानिश्वर इस पर परेशान हैं कि इसका ये तो बैकफायर करेगा, इसके लिए किसी अलकायदा की जरूरत नहीं है, इसके लिए बस ये कि जब एक एक मुसलमान नौजवान ये देखेगा कि मेरा कोई फ्यूचर नहीं है तो नेचुरली फिर वो इंतहा पसंदी और इस तरह की राहें इख्तियार करेगा। तो लिहाजा मोदी इंडिया की गवर्नमेंट को इनको दूसरे लोगों और दूसरे अवामिल की तरफ अपनी तवज्जा करने के बगैर अपने लोगों को राजी रखना चाहिए और उनको वो हकूक देने चाहिए जिसके वो मुस्तहिक हैं।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा। इस वक्त टेलीफोन लाइन पर मौजूद हैं भारतीय जनता पार्टी के रहनुमा सलवत खान साहब। अस्सलाम वालेकुम जनाब। खान साहब मेरी आवाज़ सुन रहे हैं? सलवत खान साहब, जी बज़ाहिर ऐसा लगता है कि मेरी आवाज़ उन तक नहीं पहुंच पा रही है। भारतीय जनता पार्टी के लीडर हैं, आवाज़ पहुंच रही है? नहीं। फातमी साहब, मैं आपसे ये पूछना चाहूँगा कि नरेंद्र मोदी साहब ने जो जनरल असेंबली में ख़िताब किया उसमें एक बहुत ही अहम बात की, और यकीनी तौर पर यह एक ऐसा जुमला था जिसकी पूरी दुनिया के सभी इंसाफ पसंद हमायत करेंगे। उन्होंने कहा कि दहशतगर्दी अच्छी और बुरी नहीं होती, अगर दहशतगर्दी को अच्छे और बुरे दहशतगर्दों में या दहशतगर्दी में तकसीम कर दिया गया तो दहशतगर्दी का मुकाबला नहीं किया जा सकता। तो आप क्या समझते हैं कि जनरल असेंबली के इजलास में जाकर उन्होंने अमेरिका और जैसे दीगर मुल्कों की इस किस्म के नज़रियात को खारिज कर दिया और मुस्तरद कर दिया?
हजरत, मैं नरेंद्र मोदी की इसके इस जुमले को, कोई नया जुमला नहीं है, मुझे नहीं लगता कि ये कोई नया जुमला उन्होंने कहा हो या नई बात कोई कही हो। दहशतगर्दी का यकीनन ना मुल्क से कोई ताल्लुक होता है, ना सरहद से कोई ताल्लुक होता है, ना जात से कोई ताल्लुक होता है। ये बातें तो हमारे यहाँ हजारों सफहात में लिखे जा चुके हैं, 1 लाख से ज्यादा तकारीर में कहे जा चुके हैं और मुसलसल इसके नारे लगाए जाते रहे हैं। सच क्या है? जिस दहशतगर्दी की बात, बहुत अच्छी बात डॉक्टर साहब ने शुरू की कि उस दहशतगर्दी, हिंदुस्तान का मुसलमान, थोड़ी सी गलतफहमी असल में यहाँ पर यह दूर करने की जरूरत है। हिंदुस्तान का मुसलमान, हिंदुस्तान का नौजवान या खासतौर पर हिंदुस्तान के मुस्लिम नौजवान हिंदुस्तान को अपना मुल्क समझते हैं और वो जानते हैं कि इस मुल्क में शिद्दत पसंदी का जो रुझान बढ़ा है और जिन लोगों ने उसको बढ़ाने के लिए कोशिशें की हैं वो लोग मुल्क दुश्मन हैं। और मुल्क, हमारे आबा अजदाद ने इस मुल्क को तामीर किया है, इस मुल्क के कल्चर को, यहाँ की तहजीब को, यहाँ की सकाफत को, यहाँ की जबान को रीच करने में मुसलमान अकाबरीन के रोल रहे हैं। क्या 1857 की तारीख, देवबंद की तारीख, नदवा की तारीख, अलीगढ़ मुस्लिम यूनिवर्सिटी की तारीख या हिंदुस्तान की पूरी आज़ादी की तारीख को अगर आप गौर करें तो उसमें हिंदुस्तानी मुसलमानों को नेगलेक्ट करके आप उस तारीख को मुरतब कर सकते हैं? नहीं कर सकते। अगर ये नहीं कर सकते तो हिंदुस्तान का मुसलमान, खासतौर पर हिंदुस्तान का जो नौजवान मुस्लिम मुसलमान है, इस बात को जानता है, इसलिए वो दहशतगर्दों की तरफ रागिब नहीं हो सकता है। हाँ, जो बात डॉक्टर साहब ने अभी बात कही है, इस्तेहसाल ज़दा समाज में जब इस्तेहसाल सबसे हद से ज्यादा बढ़ जाता है तो उसके खिलाफ जो एक तहरीक शुरू होती है उसको आप दहशतगर्दी का नाम दे लें। लेकिन वो दहशतगर्दी, जिस दहशतगर्दी की आप बात कर रहे हैं जो इराक में है, जिस दहशतगर्दी के बाद अलकायदा की बात आप कर रहे हैं, तो खासतौर पर जो अमरीका के जरिए फैलाई गई दहशतगर्दी है उससे हिंदुस्तान के मुसलमानों का कोई ताल्लुक यकीनन ना कभी था, ना आज है और ना कल रहेगा। नरेंद्र मोदी को ये बात, उन्होंने वैसे सियासी तौर पर ये बात कही, ये बात उनको जहन नशीन कर लेनी चाहिए और तमाम उन लोगों को भी ये बात जहन नशीन करनी चाहिए कि हिंदुस्तान का मुसलमान उस तरह की दहशतगर्दी का कायल नहीं है। हिंदुस्तान में निजाम के खिलाफ, अपनी हुकूमत के खिलाफ एहतजाज करना अलग बात है और दहशतगर्दी दूसरी बात है। दहशतगर्द नहीं, हिंदुस्तान का मुसलमान कभी भी दहशतगर्द नहीं हो सकता, इसलिए कि वो अपनी जमीन, अपने समाज, अपने मुआशरे, अपनी तहजीब, अपनी तमाम चीज़ों से, अपनी सकाफत से जुड़ा हुआ है और वो यहाँ रह के एहतजाज करता है। और यही वजह थी कि ये लोग जो हिंदुस्तान में आज रह रहे हैं, हिंदुस्तान के मुसलमान, वो पाकिस्तान नहीं गए, वो हिंदुस्तान में हैं और इसको अपना मुल्क समझते हैं और समझते रहेंगे।
जी सलवत खान साहब एक बार फिर हमारे रابطہ हुआ है। अस्सलाम वालेकुम जनाब सलवत खान साहब। हेलो सरवत खान साहब, मेरी आवाज़ सुन रहे हैं?
हेलो
जी, मेरी आवाज़ सुन रहे हैं? अस्सलाम वालेकुम जनाब। सलवत खान साहब, मैं आपसे पूछना चाहूँगा कि इस वक्त बात हो रही है हिंदुस्तान की जो मौजूदा सूरत हाल है,
आवाज़ आवाज़ कर साफ नहीं आ रही है, बम क्या आ रही है?
मैं आपसे ये पूछना चाह रहा हूँ कि हिंदुस्तान के माहौल पर इस वक्त बात हो रही है, हमारा गुफ्तगु जो हमारा मौजूद गुफ्तगु है, हिंदुस्तान में फ़िरका वाराना और इंतहा पसंदाना जो माहौल क्रिएट करने की कोशिश की जा रही है बाज़ कुवतों की तरफ से, और जिस पर नरेंद्र मोदी साहब हिंदुस्तान के जो वज़ीर आज़म हैं उन्होंने भी तशवीश का इजहार किया, तो आप क्या समझते हैं कि नरेंद्र मोदी जी ये मौजूदा जो सूरत हाल है फ़िरका वाराना हम आहंगी को बचाए रखने की कितनी कोशिश कर रहे होंगे या कितनी कोशिश करना चाहते हैं आपके ख्याल में?
इंडिया में माननीय नरेंद्र मोदी जब से प्रधानमंत्री बने हैं, जब से और पाकिस्तान जैसे अपनी अच्छी हरकतें कर रहे हैं और नरेंद्र मोदी जी उनको सही जवाब दे रहे हैं और पूरी हमारी मिलिट्री जवाब दे रही है, और ऐसे हरकतों से इंडिया डरने वाला नहीं है।
नहीं, मैं बात खुद हिंदुस्तान के अंदर जो फ़िरका वाराना कभी हिंदू मुस्लिम फसादात हो जाते हैं, कभी किसी उसमें फसादात हो जाते हैं, आप देखें कि आए दिन कहीं ना कहीं से हिंदू मुसलमान या दीगर कौमों के दरमियान आपसी ताल्लुकात और रंजिश की बातें जो सामने आ रही हैं, उस सूरत हाल पर कंट्रोल करने के लिए हुकूमत कितनी पुराज में कितनी संजीदा है?
नरेंद्र मोदी जी प्रधानमंत्री बनने से पहले और आज भी वो कह रहे हैं 125 करोड़ की जनता है, उसको मैं परिवार मानता हूँ और उसमें कोई जाति और संप्रदाय को नहीं मानता हूँ, स्वयं एक परिवार जैसे चलता है, कोई भेदभाव नहीं है, काम में भेदभाव नहीं है, आपसे में किसी तरह का किसी कोई तरह का भेदभाव नहीं है। अब पाकिस्तान अपनी ओर से हरकतें बार बार कर रहा है, उन्होंने अपने जो शपथ ग्रहण के दिन जो अपने पड़ोसी देशों को सबको बुलाया, उन्होंने अपना बड़ा दिन करके सबको मान सम्मान ही दिया, अब वो मान सम्मान से मानते हैं तो वैसा देंगे मान सम्मान, और अपनी शैतानी हरकतें करेंगे तो उनको जवाब वैसे देंगे, इसमें किसी तरह कोई तरह की समस्या नहीं है।
सलवत खान साहब आपने
देश के लिए ना हिंदू है ना मुसलमान है, वतन हमारा पहला चरण कुरान में लिखा हुआ है कि मुसलमानों के कोई भी हो मुसलमान को वतन की हिफाजत करना हमारा फर्ज है
जी,
और वतन से कोई गद्दारी कर नहीं सकता, जो मुसलमान नहीं हो गद्दारी करता मुसलमान नहीं हो सकता
जी। आपने फरमाया कि 25 करोड़ या 20 करोड़ जो मुसलमान की 25% आबादी हिंदुस्तान में, उसकी हिफाजत की जिम्मेदारी
25 करोड़ हिंदुस्तान की संख्या है पूरी, वो पूरी की पूरी एक परिवार है
जी। आपने कहा कि नरेंद्र मोदी साहब का ये कहना है कि वो सबको साथ में लेकर चलेंगे, वो तो इस तरह का बयान देते हैं लेकिन उनकी जमात के बाद मेंबर पार्लियामेंट साक्षी महाराज और योगी आदित्य वगैरह जो कि उनकी पार्टी के मेंबर पार्लियामेंट हैं, उनके जो बयान आ रहे हैं उस पर हिंदुस्तान में मुख्तलिफ हलकों को काफी एतराज है, काफी ताज्जुब है। तो
व्यक्तिगत कोई बयान देता है वो पार्टी का बयान मान्य नहीं होता है, अब और सी हरकतें कोई करते हैं कोई कुछ करता है वो पूरी पार्टी का निर्णय नहीं है, माननीय नरेंद्र मोदी जी कहते हैं किसी को कोई समाज में बांधते नहीं है और वो सबको साथ लेके चलते, सबको मान सम्मान और कोई किसी तरह का डिस्प्यूट नहीं है, हम हिंदुस्तान एक है, एक रहेंगे देश के लिए, चाहे हिंदू हो चाहे मुसलमान हो इसके लिए मरेंगे और जियेंगे।
फिरका वारियत या सांप्रदायिकता फैलाना भी तो एक जुर्म है, तो जो लोग इस तरह का भड़काऊ बयान देते हैं, इश्तियाल अंगेज बयान देते हैं, क्या उनको रोकना हुकूमत की जिम्मेदारी नहीं है?
नहीं, मैं कहूँ जैसे चाहे हिंदू हो चाहे मुस्लिम हो, ऐसे बयान देने वाले कोई व्यक्ति अपने पार्टी का निर्णय नहीं, वो व्यक्तिगत निर्णय होते हैं, तो हर जगह हर समाज में ऐसे व्यक्ति मिल जाएंगे जो हरकतें करने वाले हैं
जी। आप टेलीफोन लाइन पर रहिएगा। अंद्राबी साहब, मैं आपसे पूछना चाहूँगा कि जिस तरह से अभी उन्होंने कहा कि 125 करोड़ आवाम जो हैं वो सब एक ख़ानदान जैसे हैं, तो एक वज़ीर आज़म के तौर पर इस तरह के बयान को ज़ाहिर है कि सिर्फ बयान ही नहीं होता है, जब वज़ीर आज़म कह रहा है तो ये उसकी ज़िम्मेदारी भी बन जाती है, तो इस पर अमल करने में वो किस हद तक यानी आप समझते हैं कि संजीदा हो सकते हैं और अमली तौर पर कितना कामयाब हो सकते हैं?
वो तो दूसरी बात है कि कितना कामयाब हो सकते हैं, उसमें ये है कि दूसरे बाकी अवामिल का मसला भी है, लेकिन बुनियादी बात है कि नरेंद्र मोदी के अंदर क्या ये विल है, क्या वो ये चाहते हैं, क्या उनके अंदर ये पॉलिटिकल विल है कि हम इसको एक ही ख़ानदान बनाएंगे, क्या वो इसको एक ही ख़ानदान समझते हैं, मुझे तो इसमें कोई ज़्यादा सच्चाई नज़र नहीं आ रही है। ये बयान की हद तक तो चलता है, इसमें क्या है, ऐसे बयानात आते हैं, लेकिन ख़ानदान के अफराद उस तरह नहीं होते हैं जिस तरह इंडिया की पॉपुलेशन है, जिस तरह वहाँ जितनी तफरीक है वहाँ पर, वो एक ख़ानदान नहीं है। आप मुसलमानों को तो एक तरफ छोड़ें, आप इस वक्त हम यानी उस पर ज़्यादा फोकस कर रहे हैं, लेकिन आप वहां के जात पात के मसले को ले लें, वहां तो वो बेचारे जिनको छूत कहा जाता है वो तो यानी उनके हाथ का खाना नहीं खाया जाता, वो जहां से पानी ले लें वहां से पानी नहीं लिया जाता, तो ये कौन सा खानदान है? तो लिहाजा असल में ये तो ज्यादा बड़ी बातें हैं। नरेंद्र मोदी को चाहिए कि वो छोटी यानी वो बुनियादी मराहिल से अपनी बात शुरू करें, यानी एक बड़ी लैडर जो है, एक बड़ी सीढ़ी जो है, वो पहली सीढ़ी पर कदम रखकर आगे चलें। तो उसमें असल में अदब, इंसाफ और मसावात और तमाम लोगों के हुकूक, और बाद में जब ये होगा तो फिर खानदान और ये चीजें खुद बन पाएंगी। इस वक्त तो इसमें ज्यादा मुझे सब्सटेंस नजर नहीं आ रहा है।
जी सलवत खान साहब, आपने हमारे मेहमान की गुफ्तगू सुनी?
नहीं, मेरे को आवाज सुन रही है, आपकी आवाज सुन रही है, दूसरी आवाज भी सुन रही है।
हाँ, वो ये कह रहे थे जो आपने कहा कि नरेंद्र मोदी साहब पूरी आवाम को खानदान के तौर पर लेके चलना चाहते हैं, तो हमारे लंदन के मेहमान ने कहा कि उनका ये सियासी बयान हो सकता है, उन्होंने अभी तक कोई सबूत नहीं दिया। आप क्या कहना चाहेंगे?
आवाज सुन करते मैं तो यानी माननीय नरेंद्र मोदी जी ने कहा ना कि नहीं, पाकिस्तान के आईएसआईएस क्या अलकायदा कोई भी हो, उनके लिए हमारे मुसलमान ही आने के लिए बहुत अहम जरूरी नहीं है। गलत काम के लिए अल्लाह ताला का हुक्म इस्लाम में कभी सबूत नहीं देते, किसी की जान ले किसी पे हमला करे वो मुसलमान भी हो सकता है।
नहीं तो ये जो एक कुनबे वाली बात है, इसके लिए उन्होंने कोई सबूत दिया? कोई अमली प्रैक्टिकली तौर पे कुछ करना शुरू किया उन्होंने? जी आवाज़ ऐसा लगता है कि उनसे रब्ता इस वक्त मुनक़ता हो चुका है। बहरहाल हमारा वक्त अब चूंकि ख़त्म हुआ चाहता है। नाज़रीन, आपने हमारे मौजूदा मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई, और ज़ाहिर है कि इस वक्त जो एक मसला है हिंदुस्तान में, वो जो फ़िरका वाराना हम आहंगी है उसको बरकरार रखना, भाईचारे का जो चलन है उसको बरकरार रखना, और सबसे बड़ी बात यह है कि सियासी मायदीन, सियासी रहनुमाओं, अकाबरीन और दानिश्वरों, मुफक्रीन की ये ज़िम्मेदारी बनती है कि जो वहाँ की अपनी तहजीब है, जो वहाँ का जो जमहूरी और सेकुलर जो किरदार है हिंदुस्तान का, उसकी कैसी हिफाजत की जाए, और जो चंद कुछ मुट्ठी भर अनासी जो फ़िरका वाराना या फ़िरका वारियत का जहर समाज में घोलना चाहते हैं, उनको किस तरह रोका जाए और उनको किस तरह से लगाम दी जाए, ये सबसे बड़ा मसला है। और ज़ाहिर है कि इसके लिए सियासी जमातों को, सियासी रहनुमाओं को, आमायदीन को, अकाबरीन को, इन लोगों को आगे आना होगा, और उसी सूरत में ज़ाहिर है कि ये जो बढ़ती हुई नफ़रत की आग है इसको रोका जा सकता है और इस पर ठंडा पानी फेंका जा सकता है। लेकिन आज भी जैसा कि हमारे मेहमानों ने कहा कि हिंदुस्तान की बेशतर आबादी, और यूँ कहा जाए कि अक्सर लोग पुरम तरीक़े से ज़िंदगी बसर कर रहे हैं और पुरम तरीक़े से ज़िंदगी बसर करना चाहते हैं, ये तो कुछ अनासर हैं जो अपने सियासी मफादात के लिए और अपनी वहाँ की असलाह में सियासी रोटी सेकने के लिए इस किस्म की आग पर इस किस्म के इकदाम और इस किस्म की मुनाफरत को हवा देने की कोशिश करते हैं। लेकिन जाहिर है कि जब ज़ाती मफादात हों और ज़ाती मफादात के लिए आग भड़काई जाए तो ये सिलसिला ज़्यादा देर तक कायम नहीं रह सकता, और हमेशा जीत जो होती है वो सच की होती है, इखलास की होती है, वफादारी की होती है, भाईचारे की होती है, और हिंदुस्तान में भी आज लोग भाईचारे, मोहब्बत और इखलास और आपसी मेल मोहब्बत को ही हर चीज़ पर तरजीह देते हैं। अगले प्रोग्राम तक के लिए मुझे अली बासिज़वी और दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।